الرحمن الرحيم الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين وخاتم النبيين وعلى أهل بيته الطيبين الطاهرين وأصحابه المقربين المعظمين. قال الله تعالى في القرآن العظيم: إن الدين عند الله الإسلام. صدق الله مولانا العلي العظيم. لائک ست تکریم، مہمانان زیباکار، حاضرین گرامی قدر، آج ہمارا یہاں جمع ہونا ہمارے لیے دنیا اور آخرت میں نجات کا باعث اور ضامن ہے، اس لیے کہ یہ ذکر سید الشہداء امام حسین علیہ السلام کا ذکر ہے. یہ ذکر ہمارے ایمان کا ترجمان ہے، یہ ذکر ہماری عقیدتوں کا اظہار ہے، اور اسی ذکر کے لیے قرآن حکیم کی ایک آیت مبارکہ نفس سخن کے طور پر آپ کی سماعتوں کی نظر کی. یہ سورہ آل عمران، اس کی 19ویں آیت ہے. ان الدین عند اللہ الاسلام، دین اللہ کے نزدیک صرف اسلام ہے. جب رب ذوالجلال یہ فرماتا ہے کہ دین اللہ کے نزدیک صرف اسلام ہے، تو اس کا مطلب یہ ہوتا ہے کہ زندگی گزارنے کے جتنے طریقے دنیا میں انسان اختیار کریں گے اسلام سے ہٹ کر، وہ کچھ بھی ہوں، انہیں دین نہیں کہا جا سکتا. وہ مذہب ہو سکتے ہیں، لیکن دین صرف اسلام ہے. مذہب میں اور دین میں ایک فرق ہوتا ہے. مذہب کی تعلیمات محدود ہوتی ہیں چند عقائد، عبادات اور اخلاقیات تک. دنیا کا ہر مذہب کچھ عقائد بیان کرتا ہے، ان عقائد کی روشنی میں عبادت کا ایک طریقہ بتلاتا ہے، اور اخلاقی تعلیمات تمام مذاہب میں مشترک ہیں کہ سچ بولنا اچھی بات ہے، جھوٹ بولنا بری بات ہے، امانت داری اعلیٰ بختی ہے اور خیانت بدبختی ہے. اخلاقی تعلیمات سب میں مشترک ہیں. تو دنیا کا ہر مذہب سہ نکاتی ہوتا ہے، عقائد، عبادات، اخلاقیات. اب اگر آپ کسی دنیا کے دوسرے مذاہب میں سے کسی کے پاس جائیں اور ان سے آپ یہ پوچھیں کہ میں پاؤں میں جوتا پہننا چاہتا ہوں، بتائیے اس مذہب کے مطابق اس کا طریقہ کار کیا ہے، تو اس مذہب کا پیشوا آپ سے یہ کہے گا کہ پاؤں میں جوتا پہننا یہ آپ کا ذاتی مسئلہ ہے، جیسے چاہیں پہن لیجئے، اس میں مذہب کا دخل نہیں ہے. آپ کھانا کھانا چاہتے ہیں، یہ آپ کا ذاتی مسئلہ ہے، اس میں مذہب کا دخل نہیں ہے کہ آپ کس طریقے سے کھائیں گے. لیکن جب آپ اسلام کے پاس آئیں گے کہ میں پاؤں میں جوتا پہننا چاہتا ہوں، تو اسلام بتلائے گا کہ اس طریقے سے پہنو. جب آپ پانی پینے کا طریقہ بھی پوچھیں گے تو اسلام بتلائے گا. اگر آپ رات کو سونے کا طریقہ بھی پوچھیں گے تو اسلام بتلائے گا کہ کس کروٹ لیٹو. کیوں؟ اس لیے کہ اسلام مذہب نہیں ہے، اسلام دین ہے. اور دین اسے کہتے ہیں کہ اس کے سامنے کوئی سوال لے آؤ تو وہ خاموش نہ رہے، دین کے پاس جواب ہو. اب وہ دین جو پانی پینے اور کھانا کھانے اور رات کو سونے کے طریقے بھی ہم کو بتلاتا ہو، کیا وہ دین اللہ تعالیٰ حکمرانوں کے اوپر، لوگوں کے اوپر چھوڑ دے گا کہ جو چاہیں اس کے ساتھ سلوک کریں؟ اس دین کو انبیاء کرام نے پہنچایا، یہ ایک ہی دین ہے، آدم علیہ السلام لے کر آئے. آدم علیہ السلام سے یہ دین آگے بڑھتا رہا، ارتقائی مراحل میں تھا، احکامات نئے سے نئے آ رہے تھے، انبیاء کار تجدید کر رہے تھے، تبلیغ دین کر رہے تھے، باب نبوت و رسالت کھلا ہوا تھا، دین ارتقائی منازل طے کر رہا تھا، یہاں تک کہ وہ وقت آیا کہ جب وادی بطحا میں آمنہ کے لخت جگر کا ظہور ہوا اور ان کی ذات والا صفات پر قرآن حکیم کی یہ آیت مبارکہ نازل ہوئی، الیوم اکملت لکم دینکم، آج کے دن تم پر تمہارا دین مکمل ہو گیا. حجت الوداع میں دین مکمل ہو گیا، اب اس میں کوئی چیز نہ گھٹ سکتی ہے نہ بڑھ سکتی ہے، اب دین کامل ہو گیا، اب اس میں کوئی رد و بدل ممکن نہیں ہے. اس کامل دین کو خلفائے راشدین لے کر چلے، سیدنا صدیق اکبر رضی اللہ تعالیٰ عنہ، فاروق اعظم رضی اللہ تعالیٰ عنہ، عثمان غنی رضی اللہ تعالیٰ عنہ، مولا کائنات مولا علی مشکل کشا کرم اللہ وجہ الکریم، یہ دین آگے چلتا رہا. پھر اس دین پر شب خون مارا گیا، جب اس دین میں رد و بدل کی سازش کی گئی، یزید نے دین کی بنیادی اقدار کو چھیڑنا چاہا، سود کو یزید نے جائز قرار دیا، اور امام احمد ابن حنبل نے یزید کے لیے فتویٰ کفر دیا. اور امام احمد ابن حنبل نے یزید کے لیے فتویٰ کفر کس بنیاد پر دیا؟ آپ کو یہ جان کر حیرت ہوگی کہ انہوں نے کربلا کی بنیاد پر فتویٰ کفر نہیں دیا. امام احمد ابن حنبل نے فرمایا کہ کربلا کا واقعہ تو بہت دور کی اور بڑی بات ہے، یزید صرف اس بات سے کافر ہو گیا تھا کہ اسلام نے سود کو حرام قرار دیا تھا اور یزید نے اس کو جائز قرار دے دیا، اسی بات سے یزید دائرہ دین سے نکل گیا تھا. یزید نے اشعار شتہ کہے، وہ اشعار شتہ آج بھی تاریخ میں موجود ہیں، اور اگر اشعار شتہ کی تفصیلات آپ کو چاہیے ہوں تو یہ ایسا نہیں کہ کسی ایک مکتب کی کتاب میں ہوں، یہ تمام مکاتب میں محمد ابن سعد کی بڑی مشہور کتاب ہے طبقات ابن سعد، اور اس کی چھٹی جلد کے اندر جہاں کربلا اور اسباب کربلا پر بحث ہے وہاں یزید کے اشعار شتہ موجود ہیں. یزید نے اشعار شتہ میں کہا کہ خاندان بنی ہاشم پر کوئی وحی نہیں آئی تھی بلکہ یہ اقتدار کے حصول کا ایک طریقہ تھا. استغفر اللہ العظیم. یزید نے جب دین کی اقدار کو چھیڑا اور پھر چاہا کہ امام حسین یزید کے ہاتھ پر بیعت کر کے یزید کے اقدامات کی توثیق کر دیں، تو اکثریت بیعت کر چکی تھی، امام حسین نے بیعت نہ کی. کیوں؟ اس لیے کہ امام حسین جانتے تھے کہ میرا بیعت کرنے کا مطلب یہ نہیں ہے کہ علی کے بیٹے حسین نے بیعت کی، بلکہ اگر میں یزید کے ہاتھ پر بیعت کروں گا تو اس کا مطلب یہ ہوگا کہ دین نے یزید کے ہاتھ پر بیعت کر لی، کیونکہ دینست حسین، حسین اپنے وجود میں، اپنی ذات میں، اپنے سراپے میں، اپنے قول میں، اپنے عمل میں، اپنے گفتار میں، اپنے کردار میں خود دین ہے. اگر حسین یزید کے ہاتھ پر بیعت کر لیں تو اس کا مطلب ہے دین نے یزید کے ہاتھ پر بیعت کی، اور تمام نبیوں کی محنتیں ضائع ہو جاتی. یزید تمام نبیوں کی محنتوں پر وار کر رہا تھا، امام حسین نے انکار بیعت کیا کہ میں یزید کے ہاتھ پر بیعت نہیں کروں گا. اب یہاں پر ایک جملہ مجھے یاد آیا مولانا مودودی صاحب کا، کہ مودودی صاحب سے کسی نے یہ سوال کیا تھا کہ جب اکثریت نے یزید کے ہاتھ پر بیعت کر لی تھی تو امام حسین نے بیعت کیوں نہیں کی؟ اکثریت یزید کے ہاتھ پر بیعت کر چکی تھی تو امام حسین نے بیعت کیوں نہیں کی؟ تو مودودی صاحب نے بڑا خوبصورت جواب دیا تھا، انہوں نے کہا کہ بھائی سوال ہی غلط ہے، سوال ہی غلط ہے، سوال یہ نہیں ہونا چاہیے کہ اکثریت نے بیعت کر لی تھی تو امام حسین نے بیعت کیوں نہیں کی، سوال یہ ہونا چاہیے کہ جب امام حسین نے بیعت نہیں کی تو دوسروں نے کیسے کی؟ جب امام حسین نے بیعت نہیں کی تو کسی اور نے کیسے کی؟ کیونکہ دین است حسین، دین تو حسین ہے. آج اگر کسی ذہن میں یہ خیال اٹھے کہ امام حسین کو انکار بیعت کیوں تھا، تو وہ یہ سوچے کہ ایک پہلو صرف یہ نہیں ہے کہ امام حسین کو انکار بیعت کیوں تھا، اس پہلو سے بھی تو سوچو کہ یزید کو اصرار بیعت کیوں تھا. جب اکثریت بیعت کر چکی، وہ کیوں چاہتا تھا کہ امام حسین میرے ہاتھ پر بیعت کریں؟ کیونکہ یزید بھی جانتا تھا کہ اگر سب نے بیعت کر لی، حسین نے نہ کی تو کسی نے نہ کی، اور اگر تنہا حسین بیعت کر لیں اس کا مطلب ہے سب نے کر لی، کیونکہ حسین فرد نہیں ہے، نظریہ ہے. حسین فرد نہیں ہے، دین ہے. حسین فرد نہیں ہے، اسلام ہے. اس لیے حسین بیعت کریں. امام حسین نے مدینہ سے سفر اختیار کیا. کیوں؟ اس لیے کہ اطلاع مل رہی تھی کہ بھائی یزید کے نمائندے مدینہ میں آ رہے ہیں امام حسین کو شہید کرنے. آپ نے مدینہ سے سفر اختیار کیا، مدینہ سے مکہ تشریف لائے، مکہ معظمہ تشریف لائے. اب یہ میں چاہ رہا ہوں کہ یہ ایک تاریخی دستاویز بھی ذہنوں میں تازہ ہو جائے، اور اس کے پیچھے، ان محرکات کے پیچھے کچھ اسباب اور علل وہ بھی واضح ہو جائیں. 28 رجب المرجب 60 ہجری مدینہ منورہ سے سفر، 4 شعبان المعظم 60 ہجری مکہ معظمہ آمد. اب انتظار ہے، حج کریں گے. شعبان گزرا، رمضان، شوال، ذیقعد، ذیلحج. ذیلحج کا مہینہ آ گیا، اور حج سے ایک دن قبل امام حسین نے عزم سفر باندھا کہ اب میں مکے سے بھی روانہ ہو جاؤں. کہ اطلاع ملی تھی کہ مکے میں حاجیوں کے روپ میں یزیدی آ رہے ہیں امام حسین کو شہید کرنے. آپ نے مکے سے بھی ایک خطبہ دیا، اور اپنے حج کو عمرے میں تبدیل کیا، اور مکے سے سفر اختیار کیا. کربلا پہنچے. اب سوال یہ ہے کہ اگر جان کربلا میں ہی دینی تھی تو مدینہ میں سے سفر کیوں کیا تھا؟ کربلا جا کر شہید ہونا تھا تو پھر مکے سے سفر کیوں کیا تھا؟ مکے سے تو اسی لیے گئے تھے نا کہ یہاں پہ قتل کا اندیشہ تھا. مدینہ سے اسی لیے گئے تھے کہ یہاں پر قتل کیے جانے کا اندیشہ تھا، تو کربلا میں جا کر جنگ کیوں کی؟ اس لیے. اب آپ یہ اس بات کو اچھی طرح ذہنوں میں رکھ لیجئے، ہمارے بہت سارے سادہ اور بھولے عوام وہ یہ کہا کرتے ہیں کہ یزیدیوں نے امام حسین کو دھوکے سے گھیر کر کربلا میں شہید کر دیا، دھوکے سے گھیر کر کربلا میں شہید کر دیا. یہ بات حقیقت کے مطابق نہیں ہے. دھوکا اس کو دیا جاتا ہے جس پر سب کچھ آشکار نہ ہو، وہ حسین جس کی تلوار بھی شجرے دیکھ کر چلتی ہو. اس حسین کو کون دھوکا دے سکتا تھا؟ حسین کو کوئی دھوکا نہیں دے سکتا تھا. حسین کی نگاہیں آسمانوں کے پار اور زمین کی تحت سرا تک جاتی ہیں، جس پر پڑتی ہیں تو اس کے نسب تک جاتی ہیں. حسین ابن علی کو دھوکے سے کربلا میں نہیں گھیرا گیا، یہ امام حسین علیہ السلام کی فراست تھی، یہ امام حسین علیہ السلام کا تدبر تھا کہ امام حسین نے اپنے قاتلوں کو مکے سے نکالا، مدینے سے نکالا، اور کربلا میں گھیر کر جمع کیا. قاتلوں کو مدینے سے نکالا، اپنے قاتلوں کو مکے سے نکالا، کربلا میں حسین ابن علی نے اپنے قاتلوں کو گھیرا ہے. کیوں گھیرا؟ کیوں نکالا مدینے سے؟ کیوں نکالا مکے سے؟ اس لیے کہ امام حسین جانتے تھے کہ مدینے میں خلیفہ دوم حضرت عمر فاروق رضی اللہ تعالی عنہ کو شہید کیا گیا، ابو لولو فیروز ملعون نے شہید کیا تھا. آج تک مورخ کو یہ نہیں پتا کہ ابو لولو فیروز کے پیچھے لابی کون سی تھی. تاریخ میں بس اتنا لکھا ہے کہ ابو لولو فیروز ایک مجوسی غلام تھا، اس نے حضرت عمر کو شہید کر دیا. لیکن آج تک आज तक पीछे ग्रुप का पता नहीं चल सका मौर्रिख को। तारीख में ये मौजूद है कि हज़रत उस्मान गनी रदी अल्लाह ताला अन्हो को मदीना मुनव्वरा में शहीद किया गया। आज तक यही नहीं पता चल सका कि हज़रत उस्मान के कातिल का नाम क्या था। अब आप अंदाज़ा लगाइए, मुसलमानों के खलीफा मदीने में शहीद हो गए, आज तक कातिल का नाम नहीं पता। इमाम हसन अलैहिस्सलाम, आपको मदीना मुनव्वरा में शहीद किया गया। और क्या हुस्न इत्तेफाक है कि मैं इमाम हसन अलैहिस्सलाम का नाम ले रहा हूँ और आज 28 सफ़र है, 28 सफ़र यौम शहादत इमाम हसन। इमाम हसन को मदीने में जहर दे दिया गया। आज तक तारीख में बहस छिड़ी हुई है कि किसने दिया। कोई कहता है बीवी ने दे दिया, कोई कहता है फलाने ने दिया, कोई कहता है फलाने ने दिया। आज तक हतमी नतीजा तारीख नहीं निकाल सकी कि असल जहर देने वाला या जहर देने वाली कौन थी। इमाम हुसैन अलैहिस्सलाम के सामने ये तारीख थी कि फारूक आज़म का कातिल पर्दे में है, उस्मान गनी का कातिल पर्दे में है, इमाम हसन का कातिल पर्दे में है। अगर मैं भी मदीने में शहीद हो गया, मेरे कातिल भी पर्दे में रह जाएंगे। मैं भी मक्के में शहीद हो गया, मेरे कातिल भी पर्दे में रह जाएंगे। दुनिया कहेगी इतने लोग आते थे, पता नहीं कौन शहीद कर गया। मदीने में तो रोज़ाए रसूल की ज़ियारत के लिए एक दुनिया आती थी, न जाने कौन शहीद कर गया। हज के लिए इतनी खलके खुदा आई हुई थी, मालूम नहीं कौन शहीद कर गया। इसलिए इमाम हुसैन ने मदीने से सफ़र किया, मक्के से सफ़र किया और करबला पहुँचे कि अब करबला में जो इमाम हुसैन के मुकाबले पर आया है वो जमजम पीने नहीं आया। अब जो इमाम हुसैन के मुकाबले पर आया है वो तवाफ़े काबा करने नहीं आया। अब जो इमाम हुसैन के मुकाबले पर आया है वो रोज़ा रसूल पर हाज़िरी देने नहीं आया। अब करबला में तो बस दो ही तबकात हैं, या तुम हुसैन की ग़ुलामी में हो या फिर हुसैन के कातिलों में हो। हुसैन इब्न अली ने अपने कातिलों को बेनकाब कर दिया। आज ये इमाम हुसैन की फरासत है कि आज एक एक शहीद के कातिल का नाम तारीख में महफूज है कि किस शहीद को किसने कैसे कत्ल किया। 72 शुहदा में से हर शहीद के कातिल का नाम तारीख में लिखा हुआ है, तारीख में लिखा हुआ है। और मैं ये बड़े वसूख से ये बात कहता हूँ, बड़े वसूख से, कि 72 शुहदा और उनके हर कातिल का नाम अगर आज तारीख में है तो ये उनके चेहरों से नकाब कुशाई बस इमाम हुसैन ने की है। और ये इमाम हुसैन की फरासत थी, इमाम हुसैन की अजमत थी कि उन्होंने कातिलों को बेनकाब कर दिया। करबला को हुसैन इब्न अली ने सिर्फ मैदान जंग न बनने दिया, करबला को हुसैन इब्न अली ने सिर्फ मैदान जंग न बनने दिया। इमाम हुसैन का कमाल ये था कि इमाम हुसैन ने करबला में मक्तल को मकतब में बदला। दुनिया समझ रही थी कि तलवारें चल रही हैं, ये मकतल है। हुसैन इब्न अली ने बताया कि इस मकतल में हम मकतब कायम करेंगे, इस मकतब के ज़रिए कयामत तक दुनिया इस्तेफादा करेगी। ये हुसैन इब्न अली हैं जिन्होंने करबला के मैदान में सीरत रसूल की हर दौर की नुमाइंदगी को रखा। कौन ऐसा था जिसने नबी की सीरत विलादत से विसाल तक मुकम्मल देखी हो? कोई नहीं था ऐसा। हुसैन इब्न अली ने पूरी सीरत रसूल एक वक्त में एक जगह पर जमा कर दी कि अगर कोई ये सोचे कि नबी का अहद शीर नोशी कैसा होगा तो वली असगर को देख ले, कोई ये सोचे कि नबी का लड़कपन कैसा होगा औनो मोहम्मद को देखे, कोई ये सोचे कि नबी का आता शबाब कैसा होगा कासिम इब्न हसन को देखे, हम शक्ल पैगंबर अली अकबर को देखे, कोई ये सोचे कि नबी का शबाब कैसा होगा गाजी अब्बास अलमदार को देखे, कोई ये सोचे कि नबी की पुख्ता उम्र कैसे होगी इमाम हुसैन अलैहिस्सलाम को देखे। पूरी सीरत रसूल की नुमाइंदगी ये करबला में ये शख्सियात सिर्फ अपने वजूद में फ़र्द या अफराद नहीं हैं बल्कि सीरत रसूल के मजहर हैं, इसलिए इनका कातिल सीरत पैगंबर का कातिल है। इनका कातिल सीरत पैगंबर का कातिल है। बस अब 2 से 3 मिनट में मैं चंद जुमले अपनी उस मखदुमा की नज़र कर दूं कि अगर वो ना होती तो करबला तारीख में गुम हो जाती, करबला तारीख के औराक में गुम हो जाती, जिसने करबला के बाद एक और करबला बरपा की, वो हैं फातिमा सानी, सानिया जहरा, हजरत ज़ैनब सलामुल्लाह अलैहा। हुसैन इब्न अली ने करबला के मैदान में बतलाया कि असल दीन कौन सा है, क्योंकि दीन की बातें तो यजीदी भी करते थे ना, नमाज़ें पढ़ते थे, बहुत नमाज़ें पढ़ते थे यजीदी, दाढ़ियाँ थीं उनके चेहरों पर, सरों पर अमामे बांधा करते थे, यजीदी आज़ाने भी दिया करते थे, तिलावत कुरान भी करते थे, सब कुछ तो करते थे, फिर जहन्नमी किस बात के। हुर जब निकल कर इमाम हुसैन की तरफ आया तो हुर जन्नती हो गया। क्या उसने कोई नया कलमा पढ़ लिया? क्या हुर ने दोबारा तजदीद ईमान की? हुर खैमा बदलने से जन्नती हो गया सिर्फ इसलिए कि नमाजें यजीद के खैमे में थीं, रोज़े थे, इबादतें थीं, तिलावत थी, आज़ानें थीं, रुकूओ क़यामो क़ऊदो सुजूद थे, इन सब के बावजूद सारे यजीदी जहन्नमी थे, क्योंकि उनके पास सारी इबादतें थीं, हुसैन नहीं थे। और जहां हुसैन हो वहीं सारा दीन है। बस जो हुसैन की गुलामी में ये कहता हुआ आ जाए, शाह अस्त हुसैन, बादशाह अस्त हुसैन, मेरा शाह, मेरा बादशाह, मेरा आका, मेरा मौला बस हुसैन है, तो वो जन्नती हो जाता है। ये हजरत ज़ैनब हैं जिन्होंने करबला के बाद करबला बरपा की, करबला से कूफे तक, कूफे से शाम तक, शाम में दरबारे यजीद में, दरबारे यजीद से जिंदान में, जिंदान से फिर करबला, करबला से फिर मदीना, और मदीने में पहुंचकर फिर करबला को इतना बयान किया। मैं वो सारी तफसीलात पेश नहीं कर सकता कि मक्के करबला से कूफे तक किन किन मनाजिल पर, कूफे से शाम तक, फिर दरबारे शाम, जिंदाने शाम, जिंदाने शाम से करबला, करबला से मदीना, कौन कौन सी मनाजिल, कैसे कैसे आपने करबला बयान की, वो सब तारीख में मौजूद है। लेकिन ये सलाम है मखदूमाए कायनात हजरत ज़ैनब को, जिन्होंने करबला को तारीख में गुम ना होने दिया। इसलिए हम ये कहते हैं दीन की मुहाफिज करबला है, दीन की मुहाफिज करबला है, और करबला की मुहाफिजा हजरत ज़ैनब हैं। वो ज़ैनब जिनका नाम ज़ैनब नहीं था, नाम था फ़ातिमा सानी बिनते अली, फ़ातिमा सानी। ज़ैनब क्यों कहते हैं? अरबी में ज़ैन कहते हैं जीनत को, अब कहते हैं बाप को। तो मौला अली शेरे खुदा कहा करते थे कि मेरी फ़ातिमा सानी ज़ैन अब है, बाप की जीनत है, बाप की जीनत है। सलाम उस मखदूमा को जो अली जैसे बाप की जीनत बन जाए, अली जैसे बाप की जीनत हो। हमारा सलाम करबला के एक एक शहीद को, खुदा बंदे ज़ुलजलाल पाक परवरदिगार आप सबको और ये मुकद्दस इज्तमा कायम करने वाले इन सब को अल्लाह सलामत रखे कि इन्होंने हुसैन इब्न अली का ज़िक्र करके आप पर एहसान किया कि आपकी समातें ज़िक्र हुसैन से मुनव्वर हो रही हैं, हम पर एहसान किया कि हम ज़िक्र हुसैन करके, ग़ुलामी हुसैन का इकरार करके खुदा बंदे ज़ुलजलाल की बारगाह में सुरखरू हो रहे हैं। परवरदिगार आप सबको सलामत रखे। वमालैना इल्लल बलाग।